नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकामा लगाइएको ताला खुल्यो, नगर प्रमुख पौडेलद्वारा 2 दर्जन बढी फाइलमा हस्ताक्षर। गैंडाकोटमा नमुना युवा संसदको अभ्यास शुरू, अभ्यासलाई व्यावहारिक बनाउन सुझाव। विदेशबाट आएका युवालाई बिना झन्झट ऋण दिन तयार रहेको नेपाल लघुवित्त बैंकर्सका अध्यक्ष लम्सालको भनाई। देवघाटमा 74 जनालाई 16 दिनको रोजगारी। चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्य चौकी बनाउँदै यस वर्ष कक्षा 11 को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्याङ्कन गरिने। र गैंडाकोटका 2 सहित रजहरबाट 49 जना कोरोना संक्रमित डिस्चार्ज। चितवनमा वातावरण स्वच्छ बनाउन युवाहरूको 60 दिने अभियान शुरू।
भिटामिन ए र जुकाको औषधि खुवाउने सम्बन्धी सूचना। यही असार 22 र 23 गते गैंडाकोट नगरपालिकाका 18 वटै वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए र 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको हुँदा आफ्ना बाबुनानीहरूलाई नजिकको केन्द्रमा लगी खुवाउनु हुन अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा नवलपुर।
होइन रेडियोमा के गीत घन्काएर बसे कि यति चर्को बोलाउँदा पनि नसुन्ने।
ए काका पो आउनु भएको रहेछ, बस्नुहोस् न। हाम्रै नानी बाबु पढ्ने विजय सामुदायिक शिक्षा सदनको गीत हो नि यो त।
होइन कस्तो छ यो विद्यालय, गाउँमा त खुब चर्चा छ।
किन नसुनियोस् त चर्चा काका, यस क्षेत्रकै एकमात्र सहकारी विद्यालय अनि त्यसैमाथि आईएसए अवार्ड प्राप्त गर्न सफल, अनुभवी शिक्षक, प्राप्त भौतिक संरचना, उत्कृष्ट नतिजा, जे हेर्यो त्यही राम्रो छ।
गुणस्तरीय एवं व्यवहारिक शिक्षाका लागि सबैको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन गैंडाकोट 5 नवलपुर। सम्पर्क 078-50-29-40 र 50-16-72।
विजय खबरमा अब खबर विस्तारमा। शुरूआतमा गैंडाकोट नगरपालिकामा 6 दिनपछि हिजो ताला खोलेको छ। यससँग सम्बन्धित समाचारबाट, गैंडाकोटमा जनजातिहरूले ताला फोरे लगत्तै लाम लागेर बसेका 2 दर्जन बढी फाइलमा नगर प्रमुख छत्रराज पौडेलले हस्ताक्षर गर्दै जनतालाई सेवा दिनुभएको छ। आर्थिक वर्षको अन्त्यमा बजेट निकासाका लागि बसेका फाइलहरूको प्रक्रिया अगाडि बढेका छन्। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति गैंडाकोटका पदाधिकारीले नगर प्रमुख र नगर उप प्रमुखको कार्यकक्षमा लगाइएको ताला फोरेका हुन्। शनिबार महासंघले एक विज्ञप्ति जारी गर्दै आइतबार दिउँसो 1 बजेसम्मको अल्टिमेटम दिएको थियो। नगर प्रमुख र उप प्रमुख नभएको समयमा जनजाति महासंघका पदाधिकारीहरूले 6 दिनपछि ताला फोरिदिएका हुन्। सो समयमा नगर प्रमुख कामको सिलसिलामा कावासती र उप प्रमुख भने अनुगमनमा निस्कनु भएको थियो। 7 नगरसभामा पारित भएका नीति कार्यक्रम र बजेटका विषयमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरूले असार 16 गते ताला लगाएका थिए। सेवाग्राहीहरूको चर्को दबावपछि असन्तुष्ट नगरसभा सदस्यहरूले यस अगाडि गैंडाकोट नगरपालिकाको 3 वटा कार्यकक्षमा लगाइएको तालामध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खोलेका थिए। 6 दिनसम्म पनि वार्ताको पहल र ताला खोल्ने कार्य अगाडि नबढेको जनाउँदै घन लिएर पुगेका जनजाति महासंघ का पदाधिकारीहरूले ताला फोरिदिएका हुन्। जनजातिको यस कार्यलाई केही सेवाग्राहीहरूले भने सकारात्मक रूपमा लिएका छन् भने केहीले उनीहरूले प्रयोग गरेको विवाद गर्दै आएको पार्टीहरूले सेफ ल्यान्डिङ गरेको तर्क पनि गरेका छन्। महासंघका नगर अध्यक्ष ललित बहादुर गुरूङले वार्ता र छलफलबाट टुङ्गाउनु पर्ने विषयहरू आम जनतालाई शास्ति हुने गरी ताला लगाएर गरिनु दुःखद भएको बताउँदै यस्ता क्रियाकलापहरू बन्द हुनुपर्ने बताउनुभयो। 15 वटा जनजातिहरूको पहलमा ताला फरिएको पनि उहाँको भनाइरहेको छ। उता ताला लगाउने नगरसभा सदस्यहरूले भने रोष प्रकट गरेका छन्। जनजातिहरूले राजनीतिक ओतका आधारमा गलत कार्यको भन्दै गरेको भन्दै ताला लगाउने पक्षका नगरसभा सदस्य राजेन्द्र उपाध्यायले जनप्रतिनिधिहरूलाई लत्याएर अगाडि बढ्नु उचित नहुने बताउनुभयो। काम नरोकियोस् भन्नका लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला खोलिसकेको अवस्थामा ताला फोरिनु गलत रहेको उहाँको आरोप रहेको छ। नगरपालिकामा पटक पटक ससाना विषयमा तालाबन्दी तथा विवादले नगरपालिकाको छवि नै बिगारेको भन्दै सर्वसाधारणले रोष व्यक्त गर्दै आएका छन्। हरेक समस्याको निकास वार्ताबाट मात्रै सम्भव हुने बताउँदै वार्ताको माध्यमबाट अगाडि बढ्न पनि नगरवासीहरूको आग्रह रहेको छ। गैंडाकोट नगरपालिकामा युवाहरूले नमुना युवा संसदको अभ्यास शुरू गरेका छन्। युवा सञ्जाल गैंडाकोटको समन्वयमा गैंडाकोट नगरपालिकाले नै युवाहरूलाई नमुना संसदको अभ्यास गराउँदैछ। तीन दिनसम्म चल्ने नमुना संसदको अभ्यासको एक कार्यक्रमका बीच हिजो गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो। विजय सामुदायिक शिक्षा सदनको सभाहालमा शुरू भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखले समृद्ध गैंडाकोटका लागि विकासका पूर्वाधारहरूको काम गर्दा युवाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो। उहाँले ओडा तहमा गएको बजेटमा युवावर्गले विशेष निगरानी गरी दिगो विकासमा टेवा पुर्याउन पनि आग्रह गर्नुभयो। कार्यक्रमबारे प्रकाश पार्दै शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत मोती प्रसाद रिजालले युवाको क्षेत्रमा भएको लगानी तीन दिनको अवधिमा गरिने क्रियाकलापबारे जानकारी गराउनु भएको थियो। पहिलो दिन कार्यक्रममा नगर उपप्रमुख विष्णु कुमारी कण्डेल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाई, प्रशासकीय अधिकृत पुष्पराज शर्माले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख विष्णु कुमारी कण्डेलले नगर सभाको आयोजनाको कानूनी र व्यवहारगत पक्षहरू, नीति तथा कार्यक्रमबारे को विकासबारे प्रकाश पार्नु भएको थियो। प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले बजेट निर्माण प्रक्रिया, समितिहरूको निर्माण प्रक्रियाबारे जानकारी गराउनु भएको थियो। त्यस्तै शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईले स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेका कार्यहरू, संवैधानिक तथा कानूनी व्यवस्थाबारे जानकारी गराउनु भएको थियो। त्यसै गरी प्रशासकीय अधिकृत पुष्पराज शर्माले विभिन्न समिति र पदाधिकारीहरूको चयन र सभा सञ्चालनबारे जानकारी गराउनु भएको थियो। सोही बमोजिम युवाहरूले नमुना संसदको अभ्यास गर्नेछन्। 18 ओडाका 36 युवाहरू यो कार्यक्रममा सहभागी भएका छन्। हिजो उद्घाटन सत्रमा गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमरा सापकोटा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण भने युवा सञ्जालका उपाध्यक्ष इन्द्रज्योति पोखरेलले गर्नुभएको थियो। नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष एवं विजय लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख बसन्त राज रम्सालले विदेशबाट आउनुभएका युवाहरूलाई कुनै उद्यम गर्न परे आफूहरूले बिना झन्झट ऋण लगानी गर्ने बताउनु भएको छ। विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले 8-10 लाख युवा स्वदेश फर्कँदैछन् भन्ने जानकारी आफूहरूलाई आएको र उहाँहरूलाई लगानी गर्न लघुवित्त तयार रहेको रम्सालले बताउनुभयो। त्यसका लागि कानूनको पक्षलाई सम्बोधन गर्नुपर्नेमा उहाँको जोड़ रहेको छ। सर्टिफिकेट राखेर नेपालभर जम्मा 18 ऋण लगेको भन्दै यदि यो सुविधा लघुवित्तलाई दिने हो भने लाखौं युवाहरू उद्यमी बन्ने गरी लगानी गर्ने उहाँले बताउनुभयो। अहिले लघुवित्तले बिना धितो 3 बढ़ीमा 5 लाख मात्रै लगानी गर्न पाउँछ। त्यस्तै चैत्र मसान्तसम्म किस्त तिर्नेलाई 10% ब्याजमा छूट दिएको र वैशाख जेठ असारको साबिकको ब्याजदरमा 3% घटाएर COVID-19 को समय छूट दिएर जनतालाई राहत दिएको लम्सालले बताउनुभयो। अहिले सामान्यत 18% लगानी भइरहेको भन्दै उहाँले कोविडको समय 3% ब्याज घटाएर सञ्चालन खर्च समेत नधानेपछि महामारीको समय सदस्यहरूलाई छूट गरेको उहाँको भनाइरहेको छ। आफूहरू नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालित हुने भएकाले जे नीति आउँछ तथा निर्देशन आउँछ त्यसको पालना गरेर अगाडि बढ़िरहेको बताउँदै अब बन्ने मौद्रिक नीतिहरूमा पनि आफूहरूले सुझाव पेश गरेको उहाँको भनाइरहेको छ। अब बन्ने नयाँ मौद्रिक नीतिका लागि आफूहरूले लिखित सुझाव नै पेश गरेको भन्दै त्यसको सम्बोधन भए लघुवित्तले नेपालको आर्थिक क्षेत्रमा थप टेवा दिन सक्ने र जनतालाई पनि राहत मिल्ने लम्सालको भनाइरहेको छ। अहिले पनि देशभरका 90 वित्तीय संस्थाहरूले 47 लाख जनतालाई सेवा दिइरहेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले लघुवित्तलाई ऋण दिने सापट्टिको ब्याजदर कम गर्ने उहाँको माग पनि रहेको छ। अझै पनि 14% ब्याज तिरेर सापट्टि ल्याई जनताको घर घरमा लगानी गर्नु परेको तितो यथार्थ रहेको भन्दै 14% बैंकलाई तिर्नुपर्ने केही प्रतिशत सञ्चालन खर्च र त्यसैमा केही मुनाफा जोडेर लगानी गर्दा मार पर्न गएको तिर सरकारले ध्यान नदिँदा आफूहरूलाई समस्या परेको पनि उहाँको भनाइरहेको छ। त्यसैले अब बन्ने मौद्रिक नीतिमा एउटा थाई कोषको व्यवस्था हुनुपर्ने र लघुवित्तले सापट्टि लिने ठाउँको ब्याजदर कम हुनुपर्ने, त्यसो भयो भने 15% जनतालाई लगानी गर्न सकिने उहाँको भनाइरहेको छ। अहिले 90 संस्थाले 47 लाख जनतालाई 260 अर्बको लगानी गरिरहेको र त्यसै मध्येबाट बैंक तथा वित्तीय संस्थाबाट 135 अर्ब सापट्टि लिएर लगानी गरिएको उहाँले जानकारी दिनुभएको छ। एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण खाने त्यसलाई हटाउन सफ्टवेयरको काम भइरहेको भन्दै त्यसले पूर्णता पाउन साथ नागरिकता नम्बरको उक्त व्यक्तिले कुन कुन लघुवित्तबाट ऋण लिएको छ भन्ने पत्ता लाग्ने र यसले धेरै समस्याको समाधान हुने पनि उहाँको भनाइरहेको छ।
झन्डै झन्डै 8 लाख जतिको कमसे कम 8-10 लाख युवाहरू चाहिँ नेपालमा हुने नयाँ थपिने भन्ने सम्भावना सबैले भनिरहेको छ. तर त्यसलाई कसरी हो त एड्रेस गर्ने भन्ने स्पष्टता भइरहेको छैन. बजेट नेपाल सरकारको बजेट आयो त्यसमा पनि केही कोषहरू व्यवस्था गरिरहेको छ तर कोषको परिचालन कसले गर्छ कसरी गर्छ भन्ने कार्यविधि आएको छैन. त्यसैले हाम्रो माग के छ भने त्यो युवाहरूको आवश्यकतालाई हामीले पूरा गर्न सक्छौँ हामी मार्फत गर्न सक्छौँ. किन हामी मार्फत भने हामी चाहिँ गाउँ गाउँमा पुग्छौँ सबभन्दा सजिलोसँग. हाम्रो आज ऋण माग्यो भने भोलिपल्ट पर्सिपल्ट ऋण पाउँछ. कुनै कानूनी झन्झट छैन केही छैन धेरै लामो पनि छैन हाम्रो रिक्वायरमेन्ट नै केही छैन. त्यस कारण त्यो खालको सुविधा त्यो खालको चाहिँ काम गर्ने तौर तरिका हामीले दिनु पर्यो लघु वित्त संस्थालाई दिनु पर्यो भनेर माग छ. अब कार्यविधि नेपाल राष्ट्र ब्याङ्कको अहिले कोषमा तपाईँले हेर्नुभयो भने बजेटले भनेको 50 अरबको एउटा छुट्टै कोष बनाएको छ. 100 अरबको चाहिँ पुनर्कर्जा कोषहरू छ. अरू थुप्रै कोषहरूको कुरा व्यवस्था गरिरहेको छ तर त्यो कोषको कसरी परिचालन हुन्छ भन्ने हामीले हेरिरहेको छौँ हामीले त्यो कुरेर बसिरहेको छौँ. त्यस कारण त्यो कोषहरूलाई ल्याएर गाउँमा पुर्याउन सक्ने चाहिँ व्यवस्था लघु वित्त संस्थाहरू पनि सहभागी.
कोभिड-19 का कारण देशव्यापी लकडाउनको अवधिमा देवघाट गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत 74 जनाले औसत 16 दिनको रोजगारी प्राप्त गरेका छन्. देवघाट गाउँपालिकाका कार्यालयको गत चैत 5 गतेको निर्णय तथा मन्त्रालयको प्राथमिकताको आधारमा सबैवडामा योजना छनौट गरी कार्यान्वयन गरिएको हो. गत आर्थिक वर्षमा रोजगारीका लागि 533 जनाले निवेदन दिएका मध्ये 212 जनालाई ईएमआईएममा दर्ता गरी प्राथमिकतामा सूचीकृत गरेर बेरोजगार व्यक्तिहरूलाई रोजगार दिने गरी कृषि तथा सिंचाई वन तथा जलाधार पर्यटन प्रबन्धन र श्रममूलक सामुदायिक आयोजना सञ्चालन गरिएको गाउँपालिकाको रोजगार संयोजक ध्रुव आचार्यले जानकारी दिनुभएको छ. आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अनुदान 51,90,000 र गाउँपालिकाको 25 लाख गरी कुल 76,90,000 विनियोजन गरी कम्तीमा सूचीकृत 100 जनालाई 100 दिनको रोजगारको ग्यारेन्टी गरिएको छ. देवघाट गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक सुरक्षामा आधारित न्यूनतम रोजगारी शिव विकास मार्फत स्वरोजगार उन्मुख समृद्ध गाउँपालिकाको निर्माणको दिशामा अगाडि बढेको पनि गाउँपालिकाले जनाएको छ. यस वर्ष कक्षा 11 को बोर्ड परीक्षा नहुने भएको छ. पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीहरूलाई प्रमाणपत्र दिने निर्णय गरेको हो. विद्यार्थीहरूको आन्तरिक मूल्यांकन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ. यसअघि कक्षा 11 को परीक्षा बोर्डले सञ्चालन गर्ने गर्दथ्यो. कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्द गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ. काठमाडौँ सहित 27 सहित थप 293 जनामा कोरोना संक्रमण पुष्टि भएको छ. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कोविड-19 को प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो 24 घण्टामा 293 जना नयाँ संक्रमित थपिएको जानकारी गराउनु भएको छ. यसैबीच यता रजहर स्थित प्राकृतिक आइसोलेसनमा बसेका संक्रमित मध्ये हिजो 49 जनाले कोरोना नेगेटिभ देखिएको छ. यसअघि थप 49 जना संक्रमण मुक्त भई घर फर्किएको निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभएको छ. हिजो प्राप्त स्वाब नतिजामा रिपोर्ट नेगेटिभ पुष्टि भएसँगै उहाँहरूलाई डिस्चार्ज गरिएको पनि उहाँले जानकारी दिनुभएको छ. यस्तै भरतपुर अस्पतालबाट गैंडाकोट 17 का 2 जना साथै रजहरबाट गैंडाकोट नगरपालिका 3 का 20 वर्षीय पुरूष र गैंडाकोट नगरपालिकाका 7 का 39 वर्षीय पुरूषलाई समेत डिस्चार्ज गरिएको जानकारी दिएको छ. यसँगै नवलपुरमा डिस्चार्ज हुनेको संख्या 106 पुगेको छ. नवलपुरमा पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या 257 रहेको छ. हिजो रजहरबाट डिस्चार्ज हुनेमा गैंडाकोटका 2 जना उपसिकोटका 2 जना विनय त्रिवेणीका 3 जना मध्यबिन्दुका 17 जना देवतुलीका 1 जना बौद्धिकालीका 22 जना बुलिङटारका 1 जना र देवघाटका 1 जना गरी 49 जना रहेको पनि जानकारी गराइएको छ. उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा भाइरस देखियो भन्दैमा तिनीहरू न डराउन आग्रह गरेको छ. मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरस देखिए पनि समुदायमा फैलियो भन्न नमिल्ने बताउनु भएको छ. सामान्य तापक्रमको पानी फोहोर पानी अस्पतालबाट निस्केको ढलको पानीमा पनि 2 दिनसम्म भाइरस बाँच्ने उहाँको भनाइरहेको छ. प्रवक्ता गौतमले ढलको पानीमा भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको पनि बताउनुभयो र त्यसरी नआत्तिन पनि उहाँले आग्रह गर्नुभएको छ. उहाँले ढलमा अन्य रोगका किटाणु भएकाले पनि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ. सरसफाई कर्मीहरूलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि उहाँको आग्रह रहेको छ. केही दिन अगाडि फेसबुक लाइभ गरेर दाङमा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै भरतपुरमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन्. भरतपुर महानगरपालिका 10 स्याउली बजारमा शनिबार 9:45 जाँदा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी 19 वर्षीय विद्या पाण्डेले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जानकारी दिइएको छ। पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्य चौकी निर्माण शुरू गरेको छ। नगरपालिकाको एक वडा एक स्वास्थ्य चौकी बनाउने नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी नभएका 7 वडामा निर्माणका लागि काम शुरू गरिएको हो। नगरपालिकाको प्रमुख प्रभा बरालका अनुसार वडा नम्बर 1, 3, 4, 6, 7, 8, 11 स्वास्थ्य चौकी निर्माणको कामलाई तीव्रता दिएको जानकारी गराइएको छ। वडा नम्बर 3 र 7 स्वास्थ्य चौकी शिलान्यासको काम भइसकेको र अन्य वडामा पनि दिन जुराएर शिलान्यास गरिने वा नगर प्रमुख प्रभा बरालको भनाइरहेको छ। 64,000 जनसंख्या रहेको सो नगरपालिकामा 13 वडा रहेका छन्। स्वास्थ्य चौकी निर्माणका लागि जनसंख्याको आधारमा बजेट विनियोजन गरिएको छ। जनसंख्या 7,000 भन्दा बढ़ी भएको वडामा रु 64 लाख र थोरै भएको ठाउँमा 34 लाखका लागतमा स्वास्थ्य चौकी निर्माण गरिने बताइएको छ। सो नगरपालिकाको वडा नम्बर 5 भण्डारामा 1500 अस्पताल र वडा नम्बर 10 सामुदायिक स्वास्थ्य इकाइ रहेका छन्। मकवानपुरको मनहरी गाउँपालिकासँग सीमा जोड़िएको सो नगरपालिकाका 4 वडा पहाड़मा पर्दछन्। ती वडामध्ये 2 चेपानको बाहुल्य रहेको पनि जानकारी गराइएको छ। चितवनमा वातावरण स्वच्छ बनाउने उद्देश्यले युवाहरूले 60 दिने अभियान शुरू गरेका छन्। क्लिन चितवन, ग्रीन चितवन र बेटर चितवन भन्ने नारासहित युवाहरूले 60 दिने अभियान सञ्चालन गरेका हुन्। अभियानका संयोजक एवं सामाजिक अभियन्ता सरोज भण्डारीले वातावरण सफासँगै राजनैतिक प्रदूषण भ्रष्टाचार अन्त्यका लागि युवाहरूले 60 दिने अभियान शुरू गरेको जानकारी गराउनु भएको छ। उहाँले यस अभियान अन्तर्गत हरेक दिन सरसफाईसँगै वृक्षारोपण कार्यक्रम समेत गरिने जानकारी गराउनु भएको छ। विजय खबरमा अब केही छोटा खबरहरूको पालो। नेपाल राष्ट्र बैंकले आजबाट 50 रुपियाँका नयाँ नोट बजारमा ल्याउने भएको छ। केन्द्रीय बैंकले हिजो एक सूचना जारी गर्दै असार 22 अर्थात आजबाट नयाँ नोट चलन चल्तीका लागि बजारमा पठाउने जानकारी दिएको हो। आफ्नो पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सेनासँगको सम्पर्क बढ़ाउनु भएको छ। पार्टीभित्र अल्पमतमा देखिएका प्रधानमन्त्री ओली र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच शनिबार र आइतबार 2 भेट भएको जानकारी गराइएको छ। नेपाली कंग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तर्द्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई कंग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कंग्रेसले प्रश्न पारेको हो। र नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोष मार्फत 41 जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ। ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजनामा 41 जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकिएको प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिनुभएको छ। यिनै खबरहरूसँग हामी विजय खबरको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकामा लगाइएको ताला खुल्यो। नगर प्रमुख पौडेलद्वारा 2 दर्जन बढी फाइलमा हस्ताक्षर। गैंडाकोटमा नमुना युवा संसदको अभ्यास शुरू। अभ्यासलाई व्यावहारिक बनाउन सुझाव। विदेशबाट आएका युवालाई बिना झन्झट ऋण दिन तयार रहेको नेपाल लघुवित्त बैंकर्सका अध्यक्ष लम्सालको भनाई। देवघाटमा 74 जनालाई 16 दिनको रोजगारी। चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्य चौकी बनाउँदै यस वर्ष कक्षा 11 बोर्ड परीक्षा नहुने आन्तरिक मूल्याङ्कन गरिने। र गैंडाकोटका 2 रजहरबाट 49 जना कोरोना संक्रमित डिस्चार्ज। चितवनमा वातावरण स्वच्छ बनाउन युवाहरूको 60 दिने अभियान शुरू। अवस्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र हरि सुविदेलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।